Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz.
वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित पदाधिकारीले पदभार सम्हाले, जनादेश अनुरूप काम गर्ने प्रतिबद्धता।
संसदको बजेट अधिवेशन हिजोदेखि सुरु, आर्थिक वर्ष 2074-75 नीति तथा कार्यक्रम यही 11 गते संसदमा पेश गर्ने सरकारको तयारी।
अफगानिस्तानमा भएको पछिल्लो कारवाहीमा 71 जना लडाकु मारिएको गृह मन्त्रालयको दावी।
र सुर्खेतमा जारी जिल्ला स्तरीय एन्फालिगको सेमी फाइनल समीकरण पूरा, नेपाल र मलेसिया बीचको मैत्रीपूर्ण महिला फुटबल बराबरीमा सकियो। हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट पार्वती पाठक र डिलु रावतको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। प्रदेश नम्बर 6 को केन्द्रकारमा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित पदाधिकारीले हिजो पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेका छन्। जिल्ला समन्वय समितिको हलमा एक समारोहका बीच मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कैलाश प्रसाद सुवेदीले वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा निर्वाचित नेपाली काङ्ग्रेसका देवकुमार सुवेदीलाई शपथ खुवाउनु भयो।
नेपालको राजकीय सत्ता र सार्वभौम सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमान्दारीका साथ गर्नेछु।
यस्तै न्यायाधीश सुवेदीले उपप्रमुखमा निर्वाचित नेकपा एमालेका मोहनमाया ढकाल भण्डारीलाई पनि शपथ खुवाउनु भएको छ।
मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु, ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौम सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमान्दारीताका साथ शपथ गर्नेछु।
नवनिर्वाचित नगर प्रमुख सुवेदीले जनादेश अनुसार सबैलाई मिलाएर अघि बढ्ने बताउनु भएको छ।
प्रदेश नम्बर 6 कै राजधानीको रूपमा विकास गर्नलाई पूर्वाधारहरू निर्माण गर्ने एउटा
जनताको फैसला अनुसार आज निर्वाचित मेयरका हिसाबले शपथ ग्रहण गरेको छु र मैले शपथ ग्रहणमा जे शपथ लिएको छु त्यो शपथ अनुसार जनताको सेवामा र नगरको समृद्धिका लागि सदैव काम गर्ने कुरा पनि तपाईँहरूका सामु राख्न चाहन्छु। वास्तवमा आज मेरो टिम अथवा वीरेन्द्रनगरको एउटा सिङ्गो टिम उपस्थित भएको छ। हिजो हामी कोही काङ्ग्रेस भयो होला, कोही एमाले भयो होला, कोही माओवादी भयो होला या अन्य कुनै पार्टी भयो होला, तर आज जनताका प्रतिनिधिका हिसाबले हामी निर्वाचित भएर आएका छौँ र जनता र नगरको भलोमा काम गर्ने एउटा शपथ लिएका छौँ र त्यो शपथलाई पूर्ण रूपमा आजका व्यक्तिदेखि 5 वर्षसम्म काम गर्ने एउटा प्रतिबद्धता व्यक्त गरेका छौँ। त्यो नै हामी सबै निर्वाचित पदाधिकारीहरूको गाइडलाइन हो भन्ने मैले लिएको छु र त्यो आधारबाट आज हामी सबै दलका साथीहरू दलबाट माथि उठेर जनताको सेवामा काम गर्ने कुरा जो प्रतिबद्धता हामीले लिएका छौँ। वास्तवमा वीरेन्द्रनगर नगरपालिकामा हामीले जे सपना देखेका छौँ त्यो सपना पुरा गर्नका लागि कुनै एउटा राजनीतिक पार्टी वा एउटा पदमा बसेको मान्छेको एक्लो प्रयासले केही हुन सक्दैन। त्यस कारणले हामी सबैको साझा प्रयास र हामी सबैको एकत्वबाट नै वीरेन्द्रनगरको निर्माण र यसको समृद्धिका लागि हामी काम गर्न सक्छौँ।
यसै गरी उपप्रमुख ढकालले पनि चुनाव अघि गरेको बाचा अनुसार काम गर्ने भन्दै 5 वर्षमा नमुना सहर बनाउने दावी गर्नुभयो।
प्रदेश नम्बर छकै राजधानीको रूपमा विकास गर्नलाई पूर्वाधारहरू निर्माण गर्ने, एउटा पर्यटकीय क्षेत्र बनाउने, शैक्षिक क्षेत्र बनाउने, होइन प्रशासनिक क्षेत्र बनाउने, यहाँ रहेका युवा साथीहरूको क्षमताको विकास गर्ने, यहाँ प्राविधिक विषयका पढाइहरू सुरु गर्नको लागि यहाँ हामीसँग विश्वविद्यालय छ, यो मध्यपश्चिम विश्वविद्यालयको स्तरलाई अझ उन्नति गर्ने, यहाँ विभिन्न विषयका प्राविधिक विषयहरू पनि पढ्न सक्ने खालको विद्यालय युनिभर्सिटी बनाउने, त्यस्तै गरेर यहाँका महिला दिदीबहिनीहरूलाई कसरी उत्पादनको क्षेत्रमा जोड्न सकिन्छ, सुरुदेखि नै त्यतातर्फ हाम्रो ध्यान जानेछ। यहाँ यो नगरलाई असाध्यै सुन्दर नगर बनाउने, एउटा आर्थिक, सामाजिक, सांस्कृतिक, यो संस्कृतिको धरोहरको नगर पनि हो, होइन सम्पूर्ण कुराहरूको विकास गरेर आउँदो 5 वर्षमा एउटा नमुना सहर बनाउने हामी सुरुवात गर्ने र त्यसको विकास गर्ने योजना बनाएका छौँ।
यस्तै वडा अध्यक्ष र सदस्यहरूले पनि पद तथा गोपनीयताको शपथ लिनुभएको छ। 16 वडा रहेको यो नगरपालिकाको 9 वडाको अध्यक्षमा एमाले, 6 वडाको अध्यक्षमा काङ्ग्रेस र 1 वडाको अध्यक्षमा माओवादी केन्द्र विजय भएको छ। कार्यक्रममा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि एवं विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
यस्तै सल्यानमा पनि नवनिर्वाचित जनप्रतिनिधिहरू काममा लागेका छन्। जनप्रतिनिधिले काम थालेपछि नगर र गाउँका पालिकाको कार्यालय परिसरमा चहलपहल पनि बढेको छ। पुरानै संरचना भए पनि रङरोगनले मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, कार्यकक्ष पनि चिटिक्क पारिएका छन्। अध्यक्ष र उपाध्यक्षका लागि छुट्टा छुट्टै कार्यकक्ष बनाइएको छ। गाउँपालिकाका कार्यकारी अधिकृत रेमन्त बहादुर डाङ्गीले कार्यकक्षमा रङरोगन गर्न, फर्निचर, कार्पेट लगायत व्यवस्था गर्नका लागि 5 लाख बढी खर्च भएको बताउनु भएको छ। जिल्लाका 3 नगरपालिकाका मेयर, उपमेयर, 7 गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र विभिन्न वडाका अध्यक्षहरूलाई छुट्टा छुट्टै कोठाको व्यवस्था गरिएको छ। यता स्थानीय तहका जनप्रतिनिधिका लागि निर्देशिका नबन्दा काम गर्न अप्ठ्यारो भएको नवनिर्वाचित प्रतिनिधिहरूको भनाइरहेको छ।
धनगढी उपमहानगरपालिकाको बुद्धचोक नजिक एक दम्पतिको हत्या भएको छ। पुर्ख्यौली घर डोटीको शिखर नगरपालिका भई हाल धनगढी उपमहानगरपालिका साथ बुद्धचोकमा बस्दै आएका 75 वर्षीय बद्री प्रसाद जोशी र उहाँकी श्रीमती कुन्तीको हत्या भएको प्रहरीले जनाएको छ। आफ्नै घरमा सुतिरहेको अवस्थामा जोशी दम्पतिको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी परीक्षक अर्जुन चन्दले बताउनुभयो। स्थानीयले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले कोठामा ताला लगाएको अवस्थामा मृत फेला पारेको थियो। दम्पतिको हत्याको आरोपमा प्रहरीले 7 पक्राउ गरिएको प्रहरी परीक्षक चन्दले जानकारी दिनुभयो।
हुम्लामा पढाइ सुरु भएको 3 महिनापछि बल्ल प्राथमिक तहका पाठ्य पुस्तक जिल्ला सदरमुकाम पुगेका छन्। पुस्तक सदरमुकाम सिमीकोटमा आए लगत्तै विद्यालयले पुस्तक लैजान सुरु गरेका हुन्। अहिलेसम्म 35 विद्यालयले पुस्तक लगिसकेको र लैजाने क्रम जारी रहेको पुस्तक विक्रेता ज्ञान बहादुर रुकायले बताउनुभयो। 3 स्रोत केन्द्र लाली, त्यस्तै सिमकोट र चौगान फयामा 52 प्राथमिक विद्यालयका 7,000 विद्यार्थीले शैक्षिक सत्र सुरु भएको 3 महिनापछि बल्ल पाठ्य पुस्तक पाउन सुरु गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। निर्वाचन आयोगले जेठ 31 हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेको छ। आयोगले दोस्रो चरणको निर्वाचन हुने प्रदेश नम्बर 1, 2, 5, र 7 43 मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइसकेको छ। यस्तै आयोगले निर्वाचन अधिकृत पनि नियुक्त गरेको छ। निर्वाचन अधिकृतहरू जेठ 15 आफ्नो कार्यालयमा हाजिर भइसक्ने आयोगले जनाएको छ। आयोगले दोस्रो चरणमा निर्वाचन हुने स्थानीय तहमा मतपेटिका, मतपत्र, मतदाता परिचय पत्र, फारम अनुसूची र निर्वाचन सम्बन्धी दस्तावेजहरू पुर्याउने काम गरिसकेको छ। सामग्री पुग्न बाँकी रहेका स्थानमा भने चाँडै पुर्याइने आयोगले जनाएको छ। आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाउने पनि जनाएको छ। यता सरकार र मधेस केन्द्रीय दलहरूबीच स्थानीय तहको संख्या बढाउन गृह कार्य भए पनि निर्वाचन आयोगले भने स्थानीय तहको संख्या बढाउन नसकिने बताएको छ। निर्वाचन आयोगका सचिव गोपीनाथ मैलानीले स्थानीय तहको संख्या बढाउने विषयमा भने जानकारी नभएको बताउनु भएको छ। दोस्रो चरणको निर्वाचनको लागि आयोगलाई चुनौती पनि उत्तिकै रहेको छ। पहिलो चरणभन्दा दोस्रो चरणको निर्वाचन सुरक्षाका दृष्टिले बढी संवेदनशील रहेको सुरक्षा निकायको विश्लेषण रहेको छ। निर्वाचन आयोगले पनि खुला सिमाना, जनघनत्व, भौगोलिक विविधता र मौसमलाई मुख्य चुनौतीको रूपमा लिएको छ। आगामी जेठ 31 दोस्रो चरणमा 41 जिल्लाका 461 स्थानीय तहमा स्थानीय निर्वाचन हुने भएको छ। दोस्रो चरणमा करिब 91 लाख मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।
सरकारले 12 जिल्लामा 22 स्थानीय तह थप्ने निर्णय गरेको छ। यो सँगै स्थानीय तहको संख्या 767 पुगेको छ। यसै गरी गाउँपालिका नगरपालिकामा परिणत भएका छन्। प्रधानमन्त्री निवास बालोटारमा सोमबार बेलुका बसेको मन्त्री परिषदको बैठकले स्थानीय तहको संख्या पुनरावलोकन गर्न गठित कार्यदलको सुझावका आधारमा उक्त निर्णय गरेको सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो। उप प्रधानमन्त्री एवं स्थानीय विकास तथा संघीय मामिला मन्त्री विजय कुमार गच्छेदारको नेतृत्वमा गठित कार्यदलको सुझावका आधारमा सरकारले विराटनगर र वीरगंज उपमहानगरलाई स्तर उन्नति गरी महानगरपालिका बनाउने निर्णय समेत गरेको उहाँले बताउनुभयो। यो निर्णय सँगै महानगरपालिकाको संख्या 6 पुगेको छ। पहिला काठमाडौँ मात्र महानगरपालिका रहेकोमा स्थानीय तह पुनसंरचनासँगै ललितपुर, पोखरा र भरतपुर पनि महानगरपालिका भएका थिए। बैठकले सुनसरीमा 2, सप्तरीमा 1, धनुषामा 1, सर्लाहीमा 3, रौतहटमा 2, पर्सामा 1, बारामा 1, नवलपरासीमा 3, रूपन्देहीमा 3, कपिलवस्तुमा 3, कैलालीमा 1 र बाँकेमा 1 स्थानीय तह थपिएको छ। थपिएका सबै गाउँपालिका रहेका छन्। यसै गरी झापामा 2 नगरपालिका थपिएको छ भने सिराहामा 1, रौतहटमा 11, धनुषामा 1, बारामा 1, रूपन्देहीमा 2, बाँकेमा 2, कैलालीमा 1 र मोहतरीमा 3 नगरपालिका थपिएका छन्। नगरपालिका बनेका सबै यसअघि गाउँपालिका रहेका थिए। जनसङ्ख्याका आधारमा उक्त नगरपालिका थपिएको सरकारका प्रवक्ता समेत रहनुभएका तथा संचार मन्त्री कार्कीले जानकारी दिनुभयो।
पहिलो चरणको स्थानीय तह निर्वाचनको मतपैनामा नेकपा एमाले अग्रता कायम राखेको छ। अहिलेसम्म घोषित 275 तहको मतपैनाम अनुसार नेकपा एमाले 119 स्थानमा जित हासिल गरेको छ। त्यसै गरी नेपाली काङ्ग्रेसले 103 स्थानमा जित हात पार्दा माओवादी केन्द्रले भने 40 स्थानमा जित दर्ता गरेको छ। नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिले भने 1-1 स्थानमा जित हात पारेका छन्। 3 स्थानीय तह प्रमुखमा भने स्वतन्त्र उम्मेद्वार विजयी भएका छन्। एमाले 45 नगरपालिकाको प्रमुखमा र 73 गाउँपालिकाको प्रमुखमा जितेको छ। नेपाली कंग्रेसले 29 नगरपालिकाको प्रमुखमा र 74 गाउँपालिका तथा माओवादी केन्द्रले भने 9 नगरपालिकाको प्रमुख र 37 गाउँपालिकाको प्रमुखमा जितेको छ। अब मतपैनामा आउन बाँकी रहेका 11 स्थान मध्ये 2 मतदान भइसकेको छ भने मतगणना जारी रहेका 10 स्थान मध्ये 6 एमाले र 4 कांग्रेसको अग्रता रहेको छ।
व्यवस्थापिका संसदको तेस्रो अधिवेशन हिजोदेखि शुरू भएको छ। बैठकमा आर्थिक वर्ष 2074-75 आय व्ययको अनुमानमाथि सैद्धान्तिक छलफलका लागि आज विचार विमर्श गर्ने गरी कार्यसूची तय भएको बारे जानकारी गराइएको छ। छलफल आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा केन्द्रित हुने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ 11 प्रस्तुत गर्ने सरकारको तयारी रहेको छ। राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुहुनेछ।
सरकारले नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले पहिलो चरणको चुनावमा पार्टीले सोचे अनुसारको सफलता पाएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालयको बैठकले चुनावको नतिजा अपेक्षा अनुसार नै भएको समीक्षा गरेको हो। पार्टी एकता भए पनि संगठन व्यवस्थित बन्न नसकेको र अस्तव्यस्तताका बीच चुनावमा होमिनु परेकाले पनि यस्तै नतिजाको अनुमान गरिएको माओवादी केन्द्रको भनाइ छ। पहिलो चरणको चुनाव भएका 283 स्थानीय तह मध्ये 46 स्थानीय तहमा प्रमुख जितेको छ भने 50 भन्दा बढी तहमा 500 भन्दा कम मतान्तरले पराजित भएको छ। बैठकले संख्याका दृष्टिले दलहरूले प्राप्त गरेको सिट संख्या फरक देखिए पनि जनमतका दृष्टिले भने माओवादी कमजोर नभएको निष्कर्ष पनि निकालेको छ। बैठकले पहिलो चरणको चुनावमा भएका कमी कमजोरीको समीक्षा गर्दै दोस्रो चरणको चुनावमा लागि आवश्यक पर्ने रणनीति तय गर्ने निर्णय पनि गरेको छ। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अहिलेलाई भने यो अर्को विश्राम।
तपाईँले सबैको मन सुने रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबरहरू, बाँकी खबरमा केही संक्षेप खबरहरू। राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो चरणको चुनावमा सोचे अनुसारको नतिजा नआए पनि विचलित हुनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ। पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा भएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तुलनात्मक रूपमा कमजोर संगठन एवं पार्टीको वैचारिक निष्ठा र राजनैतिक अडानबारे सिर्जना गरिएका भ्रमका कारण सोचे अनुसारको सफलता नसकेको ठहर गरेको छ। पहिलो चरणको चुनावको अनुभवबाट कमी कमजोरी सुधार्दै दोस्रो चरणको चुनावमा सहभागी हुन तथा उच्च मनोबलका साथ तयारीमा जुट्न बैठकले सबै कार्यकर्तालाई आह्वान समेत गरेको छ।
यस्तै अख्तियार दुर्योग अनुसन्धान आयोगका प्रमुख दीपक बस्नेत र महालेखा परीक्षक टंकमणि शर्मा दंगालले पद तथा गोपनीयताको शपथ लिँदै कार्यभार सम्हाल्नु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कार्यवाहक प्रधान न्यायाधीश नेपगोपाल पराजुलीले शीतल निवासमा विशेष समारोहका बीच उहाँहरूलाई पद तथा गोपनीयता नेताको शपथ गराउनु भएको हो।
बर्दिया ठाकुरबाबा नगरपालिका भुरीगाउँमा जैविक विविधता दिवसको अवसर पारी पाठेबाघ संरक्षण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बर्दिया राष्ट्रिय निकुञ्ज श्रीराम नगर उपभोक्ता समितिको आर्थिक सहयोग तथा चोरी शिकार नियन्त्रण महिला स्वास्थ्य स्वयंसेविका उप समिति नेउलाफुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। बर्दिया राष्ट्रिय निकुञ्जका रेन्जर भावना रिजालले प्रशिक्षक दिनुभएको कार्यक्रममा चोरी शिकार नियन्त्रण महिला स्वास्थ्य स्वयंसेविका की अध्यक्ष विमला योगीको अध्यक्षतामा सम्पन्न भएको हो।
निर्वाचन आचार संहिता र स्थानीय संरचना तथा व्यवस्थापन सम्बन्धी राजनैतिक दलहरूसँगको अन्तर्क्रिया कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ। निर्वाचन आचार संहिता पहिलेको स्थानीय निकाय र अहिलेको स्थानीय तहको संरचना काम कर्तव्य र अधिकार कार्यान्वयनमा दलको महत्वपूर्ण भूमिका रहने कार्यक्रममा जोड दिएको छ। कार्यक्रममा बाँके जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि पत्रकार र निर्वाचन कार्यक्रमका कार्यालयका कर्मचारीको पनि सहभागिता रहेको छ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले कञ्चनपुरको पुनर्वासमा नेपाल भारत सीमा क्षेत्रको अवलोकन गर्नुभएको छ। उहाँले हराएको 200 नम्बरको सीमा स्तम्भ पहिले कहाँ थियो भन्ने यकिन गरेर चाँडो समाधानका लागि पहल गर्न नापे कार्यालयका कर्मचारीलाई संयोजक भट्टराईले आग्रह समेत गर्नुभएको छ। उहाँले भारतीय सुरक्षा बल SSB को गोली लागि ज्यान गएका शहीद गोविन्द गौतमको परिवारसँग पनि भेट गर्नुभएको छ। सरकारले शहीद गौतमको सन्तानलाई पढ्ने व्यवस्था गर्ने प्रतिबद्धता गरे पनि अहिलेसम्म केही नपाएको परिवारको गुनासो रहेको छ। स्थानीय तहको पहिलो चरणमा सम्पन्न निर्वाचनमा एक स्थानीय तह मात्रै विजय भएका नयाँ शक्ति संयोजक भट्टराईले चुनावको परिणाम आइ नसक्दै सीमा क्षेत्र पुग्नु भएको हो।
भेरी खबरमा अब एउटा विदेशको खबर। अफगानिस्तानमा भएका श्रृङ्खलाबद्ध सुरक्षा कार्यवाहीमा परि 71 विद्रोही लडाकु मारेको अफगान गृह मन्त्रालयले जनाएको छ। अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षा बलको संयुक्त प्रयासमा भएका 12 कार्यवाहीको क्रममा गत 24 घण्टाभित्र भने 71 आतंककारी मारेका मन्त्रालयले जनाएको छ। अफगानिस्तानको नागराहार त्यस्तै हेलमान्ड लागमान फराह कन्दज र घोर बारदाग र जापुल प्रान्तमा जारी कार्यवाहीको क्रममा 45 भन्दा बढी लडाकु घाइते भएका छन् भने 7 पक्राउ परेका छन्। अफगानिस्तानमा द्वन्द्वरत तालिबान र इस्लामिक स्टेट आतंककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन्।
अब लगाउँ कि खेल खबरतिर। सुर्खेतमा जारी जिल्ला स्तरीय इन्फा लिग फुटबल प्रतियोगिताको सेमी फाइनलमा समीकरण पुरा भएको छ। क्वार्टर फाइनल चरण अन्तर्गत हिजो भएका दुई खेलमा आआफ्ना खेल जित्दै वीरेन्द्रनगर र सिद्धफाइला अघि बढेपछि प्रतियोगिताको सेमी फाइनल समीकरण पुरा भएको हो। हिजै भएको अन्तिम क्वार्टर फाइनलमा काँक्रे बिहार क्लबले चुनौती 1-0 पछ्याउँदै साबिक उपविजेता वीरेन्द्रनगरले सेमी फाइनल यात्रा तय गरेको हो। निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि थपिएको समय सकिन 2 मिनट बाँकी रह वीरेन्द्रनगरका लोकेन्द्र भट्टले गरेको गोल निर्णायक बन्न पुग्यो। त्यसअघि बिहान भएको खेलमा दिपेन्द्र सेतीले 22 मिनटमा गरेको गोल सृजनशीललाई क्वार्टर फाइनलबाटै फर्काउन काफी भयो। यसअघि साथी खुर्के युवा क्लब स्काई र ABC युथ क्लबले सेमी फाइनलमा आफ्नो ठाउँ सुनिश्चित गरिसकेका छन्। प्रतियोगिता अन्तर्गत आजबाट सुरु हुने सेमी फाइनल चरणका खेलहरूका लागि 20 रुपियाँ टिकट शुल्क तोकिएको आयोजक सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेश कुमार कार्कीले जानकारी दिनुभयो।
र नेपाल र मलेसिया बीचको मैत्रीपूर्ण महिला फुटबल बराबरीमा सकिएको छ। मलेसियाको सुमान रङ्गशालामा भएको खेलमा नेपाल र मलेसियाको राष्ट्रिय महिला फुटबल टिमले 1-1 बराबरी खेलेका हुन्। मलेसियाको दाद्रे रेफिनोसले 64 मिनटमा गोल गरे पनि त्यसको 3 मिनट भित्रै साबित्रा भण्डारीले बराबरी गोल फर्काउनु भएको हो। 2 महिनापछि हुने एसियन कप फुटबलको तयारीको लागि मलेसियाले नेपाली महिला टोलीलाई मैत्रीपूर्ण खेलको लागि नियुक्त गरेको हो। गएको पुसमा काठमाडौँमा भएको मैत्रीपूर्ण खेलमा भने नेपालले मलेसियालाई हराएको थियो। नेपाल र मलेसिया बीचको अर्को मैत्रीपूर्ण फुटबल आज हुने भएको छ। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु पहिले आज अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित पदाधिकारीले पदभार सम्हाले, जनादेश अनुरूप काम गर्ने प्रतिबद्धता।
संसदको बजेट अधिवेशन हिजोदेखि सुरु। आर्थिक वर्ष 2074-75 को नीति तथा कार्यक्रम यही 11 संसदमा पेश गर्ने सरकारको तयारी।
अफगानिस्तानमा भएको पछिल्लो कारवाहीमा 71 लडाकु मारिएको गृह मन्त्रालयको दावी।
र सुर्खेतमा जारी जिल्ला स्तरीय एन्फालिकको सेमी फाइनल समीकरण पूरा। नेपाल र मलेसिया बीचको मैत्रीपूर्ण महिला फुटबल बराबरीमा सकियो। हवस् त अहिलेलाई बिहान 6:30 भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा फेरि पनि हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै पार्वती पाठक र डिलु रावत पनि बिदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।